शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीसा मोतेसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2079 साल कार्तिक 16 गते बुधबार, नेपाल सम्बत 1143, नोभेम्बर 2 तारिक सन् 2022।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
दलहरूले आसन्न निर्वाचनमा 5.5 करोडसम्म खर्च गर्न पाउने, समानुपातिकतर्फ बन्द सूचीमा रहेका उम्मेद्वारको संख्याका आधारमा सीमा निर्धारण।
5 वर्षभित्र अर्थतन्त्र 100 खर्ब पुर्याउने एमालेको घोषणा, आर्थिक वृद्धि दर दोब्बर बनाउने संकल्प।
शिक्षा क्षेत्रमा अपुरा प्रतिबद्धता दोहोर्याउँदै दलहरू, ल्यापटप दिने घोषणा तर पुस्तक समेत अभाव।
राष्ट्रपतीय चुनावमा बोल्सोनारोको पराजयसँगै ब्राजिलभर प्रदर्शन, विभिन्न सहरका मुख्य सडकहरू अवरुद्ध।
र प्रधानमन्त्री कप एक दिवस क्रिकेटमा आज पनि 2 खेल हुँदै।
अब बिहे पक्का भयो,
अब बिहे कहिले गर्ने त सम्झियो?
आउँदो निर्वाचनपछि निर्वाचनसम्म त कहाँ फुर्सद हुन्छ र? त्यो दिन त भोट पनि हाल्न जानुपर्छ।
छोरा तुरन्तै विदेश फर्कनुपर्छ, 1 वर्ष नभई आउँदैन।
त्यसो भए बिहे 1 वर्षपछि गरौँ।
1 वर्षपछि बिदा मिलेन भने नि?
त्यसो भए 2 वर्षपछि गरौँ।
त्यो भोट हालेर खाना लाउन मिल्ने होइन, त्यस्तो जाबो भोट हाल्ने कुरामा किन बिहे रोक्ने? हजुर,
भोट हाल्ने भनेको जाबो कुरा होइन सम्झिनेज्यू। हामीले दिएको एउटा भोटले सही मान्छे छान्न सक्यो भने हाम्रो गाउँ सहर देशले उन्नति गरी हाम्रो भविष्य निर्माण गर्न सक्छ।
त्यसो भए समाधान कसरी गर्ने त?
पहिले मतदान गर्ने, त्यसपछि कन्यादान गर्ने।
तपाईँ पनि विदेशबाट मतदान गर्ने अवसरमा आउनु भएको छ, एउटा अमूल्य भोट दिएर जानुहोस्
न। हाम्रो अमूल्य भोटले हामी नेपालीलाई काम खोज्न विदेशै जान्न पर्ला कि?
उसले पहिला मतदान गर्ने, त्यसपछि कन्यादान गर्ने, ठ्याक्क ठ्याक्क चुनाव सही मान्छे चुन्ने हो।
निर्वाचन आयो।
नियमित दुध सेवन गरौ, रोग प्रतिरोधात्मक क्षमता बढाऊ।
राष्ट्रिय दुग्ध विकास बोर्ड, हरियर भवन, ललितपुर।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। राजनीतिक दलले आसन्न निर्वाचनमा अधिकतम 5.5 करोड रुपियाँसम्म खर्च गर्न पाउने गरी निर्वाचन आयोगले सीमा निर्धारण गरेको छ। प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ बन्द सूचीमा रहेका उम्मेद्वारको संख्याका आधारमा आयोगले हिजो दलहरूको खर्च सीमा तोकेको हो। आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वार 1 जनाको 2 लाख र प्रदेशसभा समानुपातिक उम्मेद्वार 1 जनाको 1,50,000 दरले हिसाब गरेर खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ। राजनैतिक दलहरूले आयोगमा प्रतिनिधि सभातर्फ बढीमा 110 र प्रदेशसभातर्फ बढीमा 220 समानुपातिक उम्मेद्वारको बन्द सूची आयोगमा बुझाएका छन्। यस आधारमा प्रतिनिधि सभाका 110 जना समानुपातिक उम्मेद्वारका आधारमा बढीमा 2.20 करोड रुपियाँ र प्रदेशसभामा 220 समानुपातिक उम्मेद्वारका आधारमा 3.30 करोड रुपियाँ गरी एउटा दलले 5.50 करोड रुपियाँसम्म खर्च गर्न पाउनेछ। यो दलले समानुपातिक मत प्राप्तिका लागि गर्न सक्ने खर्चको सीमा हो। निर्वाचन कानूनअनुसार दल र उम्मेद्वारले गर्ने खर्च फरक हुन्छ। उम्मेद्वारले आफ्नो चुनावी प्रचारमा गर्ने खर्च छुट्टै हुन्छ। आयोगले प्रत्यक्षतर्फका उम्मेद्वारको खर्च सीमा यसअघि नै निर्धारण गरिसकेको छ, जसअनुसार प्रतिनिधि सभाका उम्मेद्वारले निर्वाचन क्षेत्रअनुसार 25 लाखदेखि 33 लाख रुपियाँसम्म खर्च गर्न पाउँछन्। त्यस्तै प्रदेश सभाका उम्मेद्वारले 15 लाखदेखि 23 लाख रुपियाँसम्म खर्च गर्न पाउँछन्। मतदाता संख्या र क्षेत्रफलका आधारमा आयोगले प्रत्यक्षतर्फका उम्मेद्वारको खर्चको सीमा निर्धारण गरेको हो। आयोगका अनुसार राजनैतिक दल र उम्मेद्वारले मतदाता नामावली खरिद, प्रचार प्रसार सामग्री, गोष्ठी तथा अन्तर्क्रिया, छापा एवं विद्युतीय माध्यम, सामाजिक सञ्जाल समेतमा विज्ञापन, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन, सवारी साधन लगायत शीर्षकमा खर्च गर्न पाउनेछन्। दल र उम्मेद्वारले मनोनयन पत्र वा समानुपातिक निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको मितिसम्मको सम्पूर्ण खर्चको विवरण आयोगले तोकेको ढाँचामा राख्नुपर्ने हुन्छ। निर्वाचन परिणाम घोषणा भएको मितिले 35 दिनभित्र खर्च विवरण पेश गर्नुपर्ने हुन्छ। दलको चुनाव खर्च अधिकतम 5.5 करोड।
एमाले 5 वर्षभित्र देशको आर्थिक वृद्धि दर दोब्बर बनाएर अर्थतन्त्रको आकार 100 खर्ब पुर्याउने 20 वटा ग्यारेन्टी सहितका प्रतिबद्धता जनाउँदै निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको छ। 5 वर्ष एमाले गर्छ भन्ने संकल्प गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो घोषणा पत्र सार्वजनिक गर्नुभएको हो। अर्थतन्त्रको वृद्धि दोब्बर बनाएर विश्वकै उदीयमान अर्थतन्त्र बनाएको मुलुक भएको मुलुकमा परिचित गराउन एमाले कृषिको व्यवसायीकरण गर्ने, नेपालीको औसत प्रति व्यक्ति आमदानी 3 लाख रुपियाँ पुर्याउने, साना मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने योजना अगाडि सारेको छ। त्यस्तै पर्यटनमा आधारित सेवा क्षेत्रको विस्तार गर्ने, नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या 5 वर्षभित्र वार्षिक 25 लाख पुर्याउने एमालेको प्रतिबद्धता छ। आर्थिक औद्योगिक करिडोरहरूको पूर्वाधार निर्माण गर्ने, 15 विशेष आर्थिक क्षेत्र र 103 औद्योगिक ग्रामको पूर्वाधार विकास गरी उद्योगहरूको स्थापना गर्ने लक्ष्य पनि अघि सारेको छ। सबै पालिकामा औद्योगिक ग्राम स्थापना गर्न प्रोत्साहन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ। स्थानीय तहका 369 वटा आधारभूत अस्पताल 2 वर्षभित्र निर्माण गर्ने, जिल्ला अस्पताललाई 50 शैयासम्म बनाउने पनि उल्लेख गरिएको छ। यसका लागि एमाले नेतृत्वको बहुमतको सरकार आवश्यक रहेको भन्दै अध्यक्ष ओलीले मतका लागि अपिल गर्नुभयो। ओलीले घोषणापत्रमा सत्तारूढ गठबन्धनले लोकतन्त्रको धजी उडाएर अग्रगतिको यात्रालाई उल्ट्याएको, विकास र समृद्धिको यात्रा अवरुद्ध पारेको आरोप लगाउनु भएको छ। माले घोषणापत्र अर्थतन्त्र 100 खर्ब पुर्याउने, आर्थिक वृद्धि दर दोब्बर बनाउने नयाँ पत्रिकामा समाचार छ।
आफ्नो दल वा उम्मेद्वारप्रति मतदाता आकर्षित गर्न आम समुदायको ध्यान खिच्न सक्ने व्यक्तिलाई चुनावमा स्टार क्याम्पेनरका रूपमा अघि सार्ने चलन विभिन्न मुलुकमा छ। दलहरूले नेताका अनुहार देखाएर उनका लागि मत माग्ने र भावी सरकारको स्वरूप र त्यसको कार्यक्रमको खाका ल्याउने गर्दछन्। नेपालमा चुनावअघि दलहरूले घोषणापत्र सार्वजनिक गरे पनि भावी प्रधानमन्त्रीका रूपमा पार्टीले व्यक्ति तोक्ने अभ्यास विरलै छ। एमाले भने अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा मात्रै गरेको छैन, प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मूल अभियानकर्ता अर्थात् स्टार क्याम्पेनरका रूपमा पनि अघि सारेको छ। मूल चुनावी नारा नै मङ्सिर 4 ओली सरकार तय गरिएको छ। आफ्नो सरकार बनेमा गर्ने कामको सूची पनि घोषणापत्र मार्फत ओली आफैले सार्वजनिक गर्नुभएको छ। विगतमा पार्टी कार्यालय वा कुनै पार्टीका फोरम मार्फत चुनावी अभियान वा घोषणापत्र सार्वजनिक गर्दै आएको एमाले यसपटक कर्पोरेट शैली अपनायो। कम्युनिस्ट पार्टीको घोषणापत्र 5 तारे होटलमा सार्वजनिक गरियो। कार्यक्रमको सम्पूर्ण डिजाइन ओलीलाई ब्रान्डिङ गर्ने खालको थियो। विगतमा जस्तो कार्यक्रमको सञ्चालक पार्टीकै कुनै नेता थिएनन्। प्रोफेसनल कार्यक्रम प्रस्तुता पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले कार्यक्रम चलाइन्। घोषणापत्र विगतमा जस्तो कसैले मौखिक वाचन गरेन, डिजिटल भिजुअलाइजेसन गरियो। घोषणापत्रका मुख्य बुँदा सार्वजनिकपछि ओलीसँग लाइभ डिबेट कार्यक्रम राखियो, जसको सञ्चालन पूर्व बैङ्कर अनिल केशरी शाहले गर्नुभयो। एमाले 2056 सालको चुनावमा तत्कालीन अध्यक्ष मनमोहन अधिकारीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो, तर अहिलेको तहमा अभियान थिएन। स्टार क्याम्पेनर ओली शीर्षकमा कान्तिपुरमा समाचार छ।
प्रमुख दलले स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयलाई घोषणापत्रमा उच्च प्राथमिकता दिएका छन्, तर रोजगारी सिर्जना गर्ने आधारबारे भने स्पष्ट पार्न सकेका छैनन्। यसले निर्वाचनमा भोट तान्ने उद्देश्यले मात्रै दलका घोषणापत्रमा रोजगारीका विषय समेटिएको देखाउँछ। रोजगारी सिर्जना गर्ने सवालमा जुनसुकै दलको सरकार बने पनि साझा दस्तावेज बनाउन सक्नुपर्ने श्रम विज्ञ डाक्टर गणेश गुरुङ बताउनुहुन्छ। घोषणापत्रमा लेखेर मात्रै हुँदैन, निर्वाचनपछि मन्त्री तथा दलको प्राथमिकता रोजगारी सिर्जना पर्दैन। गुरुङले भन्नुभयो, वर्षेनी 5 लाख युवा श्रम बजारमा आउँछन्, त्यसमध्ये स्वदेशमै रोजगारी पाउने संख्या 1/4 पनि छैन। सरकारी तथा निजी क्षेत्रले रोजगारी दिन नसक्दा दैनिक 3,000 युवा वैदेशिक रोजगारीमा जान बाध्य छन्। बेरोजगार अन्त्य गर्न भन्दै माओवादीले 10 वर्ष जनयुद्ध गर्यो, देश शान्ति प्रक्रियामा प्रवेश गरेको 16 वर्ष पुगिसक्दा पनि रोजगारी प्राथमिकतामा नपर्न दुःखद भएको डाक्टर गुरुङको भनाइ छ। 65 वर्षदेखि आन्तरिक रोजगारी सिर्जना गर्ने बहस भए पनि राजनीतिक दलले दीर्घकालीन योजना नल्याउँदा बेरोजगार दर बढ्दै गएको छ। सबैका लागि काम र नियमित कमाई सुनिश्चित गर्दै वार्षिक 5 लाखलाई रोजगारी दिने एमालेको घोषणापत्रमा उल्लेख छ। न्यूनतम ज्याला 25,000 कायम गर्ने एमाले जनाएको छ। उत्पादन उद्योग र सेवा क्षेत्रमा रोजगारीका अवसर खोज्न श्रमिकको क्षमता विकासका लागि सिपमूलक तालिम र प्रशिक्षण सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ। सत्तारूढ दल कङ्ग्रेसले वार्षिक 2,50,000 रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। चुनावी प्रविधि, सूचना प्रविधि, उद्योग, पर्यटन, निर्वाचन, यातायात, विद्युत, वित्तीय क्षेत्र, खनिज, कला, मनोरञ्जन लगायत अन्य सेवा क्षेत्रमा रोजगारी सिर्जना गर्ने कङ्ग्रेसले घोषणापत्रमा जनाएको छ। माओवादी केन्द्रले राष्ट्रिय रोजगार प्राधिकरण गठन गर्ने जनाएको छ। सबैलाई रोजगारी र सामाजिक सुरक्षा दिने बाचा माओवादीको छ। प्राधिकरण मार्फत सरकारी तथा निजी क्षेत्रका निकाय एवं प्रतिष्ठानसँग समन्वय गरी एकीकृत रोजगारीका कार्यक्रम सञ्चालन गर्ने उसले जनाएको छ। एकीकृत समाजवादीले रोजगारमूलक शिक्षामा विशेष जोड दिएको छ। प्राविधिक सिपमूलक तालिम दिएर प्राविधिक तथा व्यावसायिक जनशक्ति उत्पादन गरी रोजगारीमा प्राथमिकता दिने उसले जनाएको छ। योजना बिनै रोजगारीको घोषणा आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
चुनावी संघारमा राजनैतिक दलले शिक्षालाई प्राथमिकता दिएर घोषणा पत्र सार्वजनिक गरेका छन्। तर आश्वासन उनै छन् जो 5 वर्ष र 10 वर्ष अघि थिए। 2,96,70,000 जनसङ्ख्याको झण्डै 1/3 संख्या विद्यार्थीको छ। त्यसैले घोषणापत्रमा शिक्षाका मुद्दाले सर्वाधिक महत्त्व पाउँदै आएका छन्। तर कार्यान्वयनमा दलहरू संवेदनशील नहुँदा अधिकांश शैक्षिक सूचक 2070 अघिकै अवस्थामा छन्। ठुला दलले कक्षा 12 निशुल्क पठन पाठनको व्यवस्था मिलाउने प्रतिबद्धता 2070 अघि नै गरेका थिए। अझ 2072 संविधानले नै माध्यमिक शिक्षा कक्षा 12 निशुल्क हुने प्रत्याभूत गरेको छ। यो मुद्दालाई तीनवटै दलले पछिल्ला 3 चुनावमा घोषणापत्रमा दोहोर्याइरहेका छन्। तर संविधान जारी भएको 7 शिक्षा ऐन बनाउन समेत दलहरू असफल छन्। 2074 यता शिक्षा मन्त्री पिच्छे विधेयकको मस्यौदा फेरिए पनि संसदमा पेश भएर ऐन जारी हुन सकेको छैन। यो अवधिमा एमाले अध्यक्ष केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेका छन् भने माओवादीबाट गिरिराजमणि पोखरेल र देवेन्द्र पौडेल, एमालेबाट कृष्ण गोपाल श्रेष्ठ शिक्षा मन्त्री बनेका छन्। आधारभूत तह कक्षा 8 शिक्षा निशुल्क गर्न 2075 जारी भएको ऐन पनि कार्यान्वयन भएको छैन। त्यस्तै कुल बजेटको 20% रकम शिक्षा क्षेत्रमा लगानी गर्ने संकल्प पनि दलहरूले दशक पहिले नै गरेका थिए। चालु आर्थिक वर्षसम्म आइपुग्दा शिक्षामा 11% बजेट मात्रै विनियोजन गरिएको छ। चुनावी घोषणापत्र फुलबुट्टा भरिएको सजावटको सामग्री जस्तो मात्रै भएको टिप्पणी गर्नुहुन्छ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक विनय कुसियत। दलहरूले वर्षौंदेखि एउटै कुरा गर्दै आएका छन्। प्रतिबद्धता पूरा गर्न नसकेका कारण मतदाताले पनि विश्वास गर्न छाडिसके। उहाँ भन्नुहुन्छ, चुनावी प्रतिबद्धताका आधारमा प्रतिनिधि छनौट गर्ने र पूरा नगरे दण्डित गर्ने व्यवस्था हुनु जरुरी छ। माध्यमिक शिक्षासम्म देखिएको विभेद तथा द्वैध शिक्षा प्रणाली अन्त्य गर्न सामुदायिक विद्यालयको गुणस्तर सुधार र विद्यालयमा पुस्तकालय इन्टरनेट प्रयोगशाला प्रबन्ध गर्ने दलहरूको पुरानै नारा हो। देशभर वाइफाई इन्टरनेट र आधुनिक पुस्तकालय सहितका सामुदायिक स्रोत केन्द्र बनाउने भनेर 74 घोषणा गरिएको थियो। तर कोरोनाकालमा अन्य विकल्प नहुँदा समेत अधिकांश विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुन सकेनन्। अहिलेसम्म करिब 28% विद्यालयमा मात्रै इन्टरनेट सेवा पुगेको सरकारी तथ्याङ्क छ। तर आगामी 5 80% विद्यालयमा इन्टरनेट सेवा पुर्याउने घोषणा फेरि गरिएको छ। शिक्षामा पनि अपुरा प्रतिबद्धता दोहोर्याउँदै दलहरू, ल्यापटप दिने घोषणा, पुस्तक समेत अभाव। कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ, तपाईँ हाम्रो खुशीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बेहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 14 हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
नमस्ते, म जिति नेपाल। केबी श्याम डोवाल ब्रान्डका उत्कृष्ट आल्मुनियम प्यानलहरू सजिलै जोड्न सकिने, विभिन्न रङहरूमा उपलब्ध, उत्कृष्ट क्वालिटी तथा वर्षौं टिक्ने, विगत 27 अन्तर्राष्ट्रिय प्रविधिद्वारा नेपालमै उत्पादित ISO सर्टिफाइड केबी श्याम डोवाल ब्रान्डका आल्मुनियम प्यानलहरू हरेक गुणले सम्पन्न केबी श्याम डोवाल ब्रान्डको आल्मुनियम प्यानलहरूबाट बनेको झ्याल, ढोका तथा पार्टिसनहरू हरेक घर तथा अफिसका लागि नेपाल अधिराज्यभर उपलब्ध छ। केबी श्याम डुबाल ब्रान्ड, हाम्रो सामान हाम्रै स्वामीमा।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर तीनकी उम्मेद्वार डाक्टर तोसीमा कार्कीको उम्मेद्वारी कायम गरेको छ। लाभको पदमा बहाल रहेको भन्दै निर्वाचन आयोगले शनिबार उम्मेद्वारी खारेज गरेपछि कार्कीले सोमबार सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो। रिटमा हिजो सुनवाई गर्दै न्यायाधीश कुमार चुण्डालको एकल इजलासले कार्कीको उम्मेद्वारी खारेज नगर्न अन्तरिम आदेश दिएको हो। इजलासले 15 दिनभित्र जवाब बुझाउन विपक्षी निर्वाचन आयोग र नेपाल मेडिकल काउन्सिलका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। आयोगले ललितपुर तीनकी प्रतिनिधि सभा सदस्यकी उम्मेद्वार कार्की मेडिकल काउन्सिलको सदस्य रहेको र 9 वैशाखदेखि 2 भदौसम्म भ्रमण भत्ता स्वरूप आर्थिक लाभ लिएकाले यसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन 2048 दफा 2 घ बमोजिम सार्वजनिक पद धारण गरेको मान्दै प्रतिनिधि सभा निर्वाचन ऐनको दफा 12 ङ अनुसार उम्मेद्वारको योग्यता नपुग्ने निष्कर्ष सहित उम्मेद्वारी खारेज गर्ने निर्णय गरेको थियो। सर्वोच्चको अन्तरिम आदेशमा काउन्सिलको सदस्य पद नियमित पारिश्रमिक पाउने तथा नियमित जिम्मेवारीको पद नभएको काउन्सिल वा संगठित संस्थाको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता वा भ्रमण भत्ता वा सवारी खर्च जस्ता आर्थिक लाभ नियमित प्रकृतिका नहुने उल्लेख गरेको छ। सर्वोच्चले हाम्रो नेपाली पार्टीबाट रूपन्देही 2 का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कमल भूषाल निकोलसको उम्मेद्वारी खारेज गर्ने जिल्ला अधिकृत कार्यालय रूपन्देहीको निर्णय भने सदर गर्दै उहाँको रिट खारेज गरेको छ। सरकारी छात्रवृत्ति लिएर अध्ययनरत चिकित्सा शास्त्र अध्ययन संस्थान IOM का विद्यार्थी भूषाल उम्मेद्वार बनेको उजुरीका आधारमा छानबिन गरेर निर्वाचन अधिकृतको कार्यालयले 25 असोजमा लाभको पदमा रहेको देखिँदा उम्मेद्वार हुन पाउने योग्यता नपुगेकाले खारेज हुने निर्णय गरेको थियो। यसैबीच निर्वाचन आयोगले एकै दिन 9 जनालाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचार संहिता उल्लङ्घन गरेको उजुरी सूचना र स्व अनुगमनका आधारमा आयोगले हिजो दलका उम्मेद्वार शिक्षक कर्मचारी स्थानीय तहका जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो। डाक्टर केसीको उम्मेद्वारी कायम, एकै दिन 9 जनालाई स्पष्टीकरण, नयाँ पत्रिका दैनिकमा समाचार छ।
कर्णाली नदीको झोलुङ्गे पुल बाढीले भत्काएको असोज तेस्रो सातामै हो, तर यसको मर्मत वा विकल्पमा न जनप्रतिनिधिले चासो दिए न त अरू कुनै नेताले। बाढीबाट बचेको पुलको भागबाटै ज्यानको बाजी थापी यात्रुको आउजाउ हुन थालेपछि स्थानीयवासी मिलेर भर्याङसम्म लगाए, तर जोखिम टरेको छैन। चुनावमा अनेक प्रतिबद्धतासहित गाउँ गाउँ पुग्ने नेताले यस्ता समस्या देखेका छैनन्। उनीहरू विभिन्न चुनावी एजेन्डा लिएर गाउँ गाउँमा लोक रिझ्याउन भने लागि परेका छन्, तर नागरिकले भोगिरहेका यस्ता समस्याप्रति गम्भीर देखिएका छैनन्। यो झोलुङ्गेले कालीकोटका नरहरिनाथ गाउँपालिका र खाँडाचक्र नगरपालिकालाई जोड्छ। जीर्ण पुलमा कठिन यात्रा गर्न बाध्य भएको नरहरिनाथ एकका हिक्मत विष्टले बताउनुभयो। स्थानीयवासीले जीर्ण पुलमा सहज यात्राका लागि भर्याङ बनाएका रहेछन्, तर यहाँका जनप्रतिनिधिले मर्मत गर्न अर्को पुल बनाउन चासो दिएको देखिएन। भाइको नागरिकता बनाउन जिल्ला सदरमुकाम आउँदै गरेका विष्टले भन्नुभयो। सान्नी त्रिवेणी गाउँपालिकाका बिरे सार्कीले आफू छोरालाई सुर्खेत पठाउन यहाँसम्म आउनु परेको सुनाउनुभयो। पुलमा यात्रा गर्न जोखिम रहेकाले तत्काल मर्मत गर्न सार्कीले सरकारवालालाई आग्रह गर्नुभयो। पुलको अवस्थासँगै सामाजिक सञ्जालमा आलोचना भएपछि पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर साईले चासो दिनुभएको छ। पुल चढ्न बनाइएको भर्याङका कारण जोखिम थपिएको उहाँको भनाइ छ। पुलसँग जोडेर आफ्नो आलोचना गरिएको भन्दै साईले यो पुल बन्द गर्नुपर्ने बताउनु भएको हो। जिते बजार पनि बाढी र पहिरोको उच्च जोखिममा छ। असोजको बाढीले धेरै पसल बगायो, यो बजारलाई अब सुरक्षित स्थानमा सार्नुपर्छ। कालीकोटबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहेका साईले भन्नुभयो, अब कर्णाली करिडोर स्थित लालीघाट जोड्ने अर्को झोलुङ्गे पुल बनाउनुपर्छ। सत्ता गठबन्धनका उम्मेद्वार शाही जिल्लाकै अति विकट क्षेत्रका रूपमा चिनिने पलातामा हुनुहुन्छ। उहाँले कालीकोटलाई विकासको मूलधारमा पुर्याउन आफूले गरेका सबै प्रतिबद्धता पूरा गर्ने बताउनुभयो। एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार नगिन्द्र शाही नेसनल पनि पलाता क्षेत्रमै हुनुहुन्छ। उहाँले कालीकोटको विकास र समृद्धिका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो। कर्णालीमा पुल भत्किन्छ, राजनीतिले देख्दैन, अन्नपूर्ण पोस्टमा समाचार छ।
6 वर्ष लगाएर एमबिबिएस उत्तीर्ण भए पनि चिकित्सा पेसाका लागि लिइने लाइसेन्स परीक्षामा विद्यार्थी डाक्टरहरू पटक पटक असफल हुने गरेका छन्। डाक्टरहरू धेरै पटक असफल हुन थालेपछि नेपाल मेडिकल काउन्सिलले एमबिबिएस उत्तीर्ण तर लाइसेन्स परीक्षामा अनुत्तीर्ण विद्यार्थीले भविष्यमा चिकित्सा पेसा नगर्ने गरी उनीहरूलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ। हाल एमबिबिएस पास गरेका विद्यार्थीले लाइसेन्स परीक्षा पास नगरी अन्य कुनै संकायमा थप अध्ययन गर्न पाउँदैनन्, जसले गर्दा उनीहरूको जीवन लाइसेन्स परीक्षा दिँदादिँदै बित्ने गरेको छ। काउन्सिलका अनुसार उनीहरूले बिरामी जाँच्न पाउँदैनन्। एमबिबिएस तथा बिडिएस पास गरेका डाक्टरलाई बिरामी जाँच्न बाहेक अन्य पेसा अपनाउन काउन्सिलले बाटो खोलिदिन लागेको हो। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइरालाले एमबिबिएस पास गरेका विद्यार्थीलाई अन्य विषय अध्ययन गर्दा पनि अनिवार्य लाइसेन्स परीक्षा पास गर्नुपर्ने हालको व्यवस्थालाई हटाउन खोजिएको बताउनुभयो। उहाँले एमबिबिएस उत्तीर्ण गरेकाले डिग्री लिएको भन्दै उनीहरूले लाइसेन्स परीक्षा पास नगरेको अवस्थामा भने बिरामी जाँच्न नपाउने बताउनुभयो। एमबिबिएसलाई अन्य पेसा अपनाउन दिने तयारी गोर्खापत्रमा समाचार छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नु होला।
नेपाल बैंक डबल धमाका मुद्दती खाता।
अब नेपालको पहिलो र विश्वासिलो बैंकमा मुद्दती खाता खोल्दा 2 गुणा प्रतिफल पाएपछि सबैजना ढुक्क।
नेपाल बैंकमा आजै मुद्दती खाता खोली 6 वर्ष 4 महिना 20 दिनमा आफ्नो निक्षेपको 2 गुणा रकम प्राप्त गरौ।
विस्तृत जानकारीका लागि नेपाल बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।
समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मार्वलका सीपीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्वलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवनभरको।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
नेपाल परिवेशमा। अब बाँकी समाचार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रबाट फेरि एक फरार अभियुक्त कर्मचारीकै सहयोगमा भाग्न सफल भएका छन्। अध्यागमनका कर्मचारीको मिलेमत्वको आशंकामा छानबिन अघि बढाइएको छ। वैदेशिक ठगी मुद्दामा फरार नुवाकोटका श्यामराज पाण्डे अघिल्लो साता 7 कार्तिकमा विमानस्थलबाट भागेका हुन्। उनी जापान जान लागेका थिए। अध्यागमनको सिस्टममा उनको पासपोर्ट कालो सूचीमा देखिएपछि अध्यागमन कर्मचारीले प्रहरीलाई बुझाउनु पर्नेमा उनलाई भगाएपछि खबर गरेको प्रारम्भिक छानबिनले देखाएको छ। घटनामा अध्यागमन कर्मचारीको भूमिका शंकास्पद देखिएपछि विभागले छानबिन थालेको छ। विमानस्थलबाट फेरि भागे फरार अभियुक्त। नयाँ पत्रिकामा समाचार छ।
भारत सरकारले धान निर्यातमा लगाउँदै आएको 20% भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि 20% भन्सार शुल्क लगाउने निर्णय गरेको थियो। भारत सरकारको अर्थ मन्त्रालय राजस्व विभागले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः 0% भन्सार शुल्क कायम गरेको हो। भारत सरकारले गत भदौ 23 गते सूचना जारी गर्दै धान निर्यातमा नेपाल, भुटान सहितका मुलुकमा पनि धानको निर्यातमा 20% भन्सार शुल्क कायम गरेको थियो। उक्त सूचना जारी भएदेखि नै वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चामल दाल तेल संघले नेपाल तथा भारतका सम्बद्ध निकायहरूमा नेपालको लागि धान निर्यातमा लगाएको 20% भन्सार शुल्क 0 बनाउन पहल गर्दै आएका थिए। भारतले धानको निर्यातमा 20% भन्सार शुल्क लगाएपछि नेपाली चामल उद्योगहरू बन्द हुने अवस्थामा पुगेको र नेपाली आम उपभोक्ता महँगो चामल उपभोग गर्न बाध्य हुनु परेको वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चामल दाल तेल संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य डाक्टर सुबोध कुमार गुप्ताले बताउनुभयो, भारतले धान निर्यात शुल्क हटायो, निजी क्षेत्रको स्वागत, कारोबार दैनिकमा समाचार छ।
बालिका जबरजस्तीकरणीय अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्धको थुन्चेक बहस आजबाट सुरु हुने भएको छ। अदालतले हिजै बयान लिने काम पूरा गरेको हो। उनी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दर्ता गराएको थियो। सोही आधारमा अदालतले हिजो उनी विरुद्ध बयान लिएको थियो। जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासमा सन्दीप विरुद्धको बयान सुरु भएको थियो। इजलासमा उनले इन्कारी बयान दिएका छन्। उनको पक्षबाट बहस गरिरहेका अधिवक्ता सुभाष पाठकले सन्दीपले आफू निर्दोष भएको र बालिकाकै करबलमा नगरकोट पुगेको बयान दिएको बताउनुभयो। इजलासमा सन्दीपले इन्कारी बयान दिएका छन्। बालिकाकै करबलमा होस्टेलमा भेट्न पुगेको, नगरकोट पनि उनकै जोडबलमा पुगेको र जबरजस्तीकरणी नगरेको भनेका छन् उहाँले भन्नुभयो। अधिवक्ता पाठकका अनुसार सन्दीप विरुद्ध आज थुन्चेक बहस हुने भएकाले अदालतको आदेश साँझसम्म आउन सक्छ। सन्दीपले दिए इन्कारी बयान, थुन्चेक बहस आजबाट सुरु हुने पत्र पत्रिकामा समाचार छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान एम्सद्वारा सञ्चालित देशकै जेठ अस्पताल वीर अस्पताललाई भक्तपुरमा विस्तार गर्ने सरकारी योजना अलपत्र परेको छ। अस्पताल बनाउन 5 वर्ष अघि नै 570 रोपनी जग्गा प्राप्त भए पनि अस्पताल निर्माण सुरु हुन सकेको छैन। वीर अस्पताल साँघुरो र जीर्ण बनेपछि थप 1,000 शय्य सहितको अत्याधुनिक अस्पताल बनाउन 2073 सालमै सरकारले योजना तय गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री परिषद बैठकले साउन 2073 चाङ्गु नारायण नगरपालिका एक दुवाकोटमा वीर अस्पताल खोल्ने निर्णय गरेको थियो। तर मन्त्री परिषदको सो निर्णय जग्गा प्राप्तिमै सीमित बनेको छ। हालसम्म विस्तृत परियोजना प्रतिवेदन रिपिया र वातावरण प्रभाव मूल्याङ्कन समेत हुन सकेको छैन। वीर अस्पताल भक्तपुरमा विस्तार योजना 6 वर्षदेखिको बजेट फ्रिज, प्रगति शून्य, नयाँ पत्रिकामा समाचार छ।
भोजपुरकी युङनुमा राईले बीबीएस प्रथम वर्षको परीक्षा दिएर बसेको 15 महिना पुग्यो। नियमित तालिका लागू भएको भए यतिखेर उनी तेस्रो वर्ष पढ्ने सुरसारमा हुन्थिन्, तर पहिलो वर्षकै नतिजा प्रकाशन भएको छैन। डोल्पाकी विष्णु साईलाई पनि 15 महिनासम्म नतिजा नआउँदा अत्यास लागेको छ। राई र शाही त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत 4 वर्षे बीबीएस हाल दोस्रो वर्षका विद्यार्थी हुन्। परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष साउनमा लिएको परीक्षामा 1,25,000 बढी सामेल थिए। यसैगरी शिक्षा शास्त्र बीएडमा 64,000 र मानविकीतर्फ 3 वर्षे बीएमा 35,000 बढीले 15 महिना बितिसक्दा समेत नतिजा पाउन सकेका छैनन्। 2,25,000 विद्यार्थीको भविष्यमाथि त्रिभुवनको खेलवाड। कान्तिपुरमा समाचार छ।
र भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने विषयमा नियामक नागरिक उड्डयन प्राधिकरणसँग वायु सेवा कम्पनीहरूको रस्साकस्सी चलिरहँदा हिमालय एयरलाइन्सले भने उडान सुरु गर्ने भएको छ। नेपाल चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायु सेवा कम्पनी हिमालयले गौतम बुद्ध विमानस्थलमा यात्रुभाग चार्टर उडान गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। प्राधिकरणले आइतबारदेखि लागू भएको हिउँदे उडान तालिका अनुसार काठमाडौँमा हुँदै आएका 3 उडानको 1 उडान भैरहवामा सारेपछि हिमालयले आगामी बिहिबारदेखि गौतम बुद्ध विमानस्थलमा चार्टर उडानबाट हवाई सेवा सुरु गर्न लागेको हो। हिमालयको भैरहवा उडान बिहिबारदेखि गोर्खापत्रमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। ब्राजिलको राष्ट्रपति चुनावमा पराजित भएपछि राष्ट्रपति जेयर बोल्सोनारोका समर्थकले देशव्यापी प्रदर्शन चर्काएका छन्। आइतबार भएको दोस्रो चरणको निर्वाचनमा बोल्सोनारोलाई पराजित गर्दै पूर्व राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भा निर्वाचित भएका थिए। चुनावी परिणाम सार्वजनिक भएसँगै बोल्सोनारोका समर्थकहरूले ब्राजिलका विभिन्न स्थानमा आगजनी तथा चक्काजाम गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। चुनावी परिणामअनुसार लुला 50.9% मतसहित विजयी भएका हुन्। बोल्सोनारोले भने 49.1% मत पाएका थिए। लुलाले सन् 2023 जनवरी 1 पदभार ग्रहण गर्दैछन्। बोल्सोनारोले हालसम्म पनि चुनावी परिणाम स्वीकार नगरेका कारण प्रदर्शन थप चर्कने आकलन गरिएको छ। ब्राजिलमा करिब 5 वर्षदेखि विभाजित देखिएको राजनीति पछिल्लो चुनावी परिणामले थप जटिल हुने देखिएको छ।
र अब खेल समाचार। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज पनि 2 खेल हुँदैछन्। टियु क्रिकेट मैदानमा हुने खेलमा कर्णाली र गण्डकी प्रदेश भिड्नेछन् भने मुलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। दुवै खेल बिहान 9:30 सुरु हुनेछ। यसअघि हिजो भएको खेलमा प्रदेश एक र विभागीय टोली एपिएफ विजयी भएका थिए। बागमती प्रदेशमाथि प्रदेश एकले 69 रनको जित हात पारेको हो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई 10 विकेटले हराउँदै विभागीय टोली एपिएफ समूह एको शीर्ष स्थानमा उक्लिएको छ।
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
दलहरूले आसन्न निर्वाचनमा 5.5 करोडसम्म खर्च गर्न पाउने, समानुपातिकतर्फ बन्द सूचीमा रहेका उम्मेद्वारको संख्याका आधारमा सीमा निर्धारण।
5 वर्षभित्र अर्थतन्त्र 100 खर्ब पुर्याउने एमालेको घोषणा, आर्थिक वृद्धि दर दोब्बर बनाउने संकल्प।
शिक्षा क्षेत्रमा अपूरा प्रतिबद्धता दोहोर्याउँदै दलहरू, ल्यापटप दिने घोषणा तर पुस्तक समेत अभाव।
राष्ट्रपति चुनावमा बोल्सोनारोको पराजयसँगै ब्राजिलभर प्रदर्शन, विभिन्न सहरका मुख्य सडकहरू अवरुद्ध।
र प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदै।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। समीसा र नरेन्द्र विदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।